आदरणीय श्रोताहरूको समक्ष फेरि पनि मुक्तिको मार कार्यक्रम लिएर न्यानो अभिवादन भन्छौ। आज पनि रेडियो खोल्नु भएको लागि धन्यवाद। सोमबारदेखि शुक्रबारसम्म यही समय यो कार्यक्रम तपाईँको निम्ति गीत र प्रवचन लिएर उपस्थित भइरहेछ। यस बेला हामी आदरणीय श्रोताहरूको निम्ति प्रस्तुत गर्दछौ बाइबल अध्ययन कार्यक्रम मुक्तिको मार।
आज पनि तपाईँ सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा धेरै धेरै हार्दिक स्वागत गर्न चाहन्छु। तपाईँहरूलाई थाहै छ कि यो बाइबल अध्ययन कार्यक्रम हप्तामा 5 दिन सोमबारदेखि लिएर शुक्रबारसम्म चलाइँदछ। म आशा गर्दछु कि लगातार तपाईँहरू यस बाइबल अध्ययन कार्यक्रममा भाग लिनुहुनेछ र अझ धेरैभन्दा धेरै आत्मिक लाभहरू प्राप्त गर्नुहुनेछ। अनि यो पनि म आशा गर्दछु कि आफ्ना मित्रहरू आफ्ना परिवारहरूलाई पनि यो अध्ययन कार्यक्रममा भाग लिनलाई उत्साह दिनुहोस्। उनीहरू पनि निश्चय नै आत्मिक रूपमा लाभान्वित हुनेछन्। अनि यदि प्रार्थनाका विषयहरू छन् भने पनि हामीलाई पत्रद्वारा अवगत गराउनुहोला। हामी निश्चय नै ती सबै प्रार्थनाहरूको बडो विश्वासयोग्य र विश्वाससाथ परमेश्वर कहाँ उचाल्नेछौ। आउनुहोस् हामी छोटो प्रार्थना गरौं। जीवित अनि सामर्थ्य परमेश्वर बुबा, आज पनि हामी तपाईँको चरणमा तिर्खाएर आएका छौं, भुकाएर आएका छौं। हामी चाहन्छौं कि तपाईँले आफ्नो वचनद्वारा यो हाम्रो खाली हृदयलाई, खाली आत्मालाई भरेको, किनकि संसारमा कुनै त्यस्तो चिज छैन जसले हामीलाई सन्तुष्ट गर्न सक्छ, जसले हामीलाई आनन्द शान्ति दिन सक्छ, तर तपाईँको वचन र तपाईँको उपस्थितिले। त्यसकारण प्रभुजी, हामी चाहन्छौँ आज पनि आफ्नो वचनद्वारा हामी हरेकसँग बातचित गर्नुहोस्, हामी हरेकसँग व्यक्तिगत रूपमा कुराकानी गर्नुहोस्, हामीलाई सिकाउनुहोस्, हामीलाई डोर्याउनुहोस्, मार्गदर्शन गर्नुहोस् र हाम्रो हृदयका आवश्यक अनुसार तपाईँ बोल्नुहोस्। हामी तपाईँको वचनको सुन्न चाहन्छौँ, मनमा लिन चाहन्छौँ र व्यवहारिक रूपमा अपनाउन चाहन्छौँ। हामीलाई सहायता गर्नुहोस्। यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको मधुर र उच्च नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन हितोपदेश 28 अध्यायबाट देख्न गइरहेका छौं। हितोपदेश 28 अध्याय 1 पदमा भनिएको छ, कसैले नदेखे तापनि दुष्ट मानिस भाग्छ, तर धर्मी चाहिँ सिंह जस्तै आँटेला हुन्छ। मित्र, पाप प्रति मानिसहरूको जस्तो सुकै दृष्टिकोण भए तापनि यस पापले मानिसलाई निरन्तर डर, भय र आत्मनिन्दाको, आत्मदोषको स्थितिमा हाल्दछ, राख्दछ। अर्को शब्दमा, पापले मानिसलाई सधैँ डरमा, त्रासमा राखिरहेको हुन्छ। ऊ आफैले आफैलाई निन्दा, दोष हाल्ने स्थितिमा हालेको हुन्छ। यही समय पहिले पापको बारेमा जवानहरूको समूहमा बोलिरहेको थिए, अनि त्यो पाप चाहिँ आम तवरमा हुने आम पापको बारेमा थियो। अनि त्यस झुन्डमा एकजना केटा र एकजना केटी एकसाथमा त्यस सभामा बसिरहेका थिए। अरू त के मैले त्यो पापको रूपमा कहिले पनि उल्लेख गरेको थिइनँ जुन मैले प्रचार गरिरहेको थिएँ, तर यो कुरा सुन्न चाखलाग्दो छ कि त्यो जवान मानिस आफै स्वयंलाई बचाउ गर्न आपसी आप आरम्भ गरे। एकासी जब पापको बारेमा त्यहाँ छलफल गरिँदै थियो, उसको विवेकले उसलाई घोष्न थाल्यो। त्यसपछि उसले आफै स्वयंलाई बचाउ गर्न थाले। यहाँ पद 1 को पहिलो खण्डमा भनिएको छ, कसैले नदेखे तापनि दुष्ट मानिस भाग्छ। कसैले उसमा औँल्याएको थिएन। मैले त्यस केटाको पापको बारेमा कति पनि जान्ने थिइनँ। यदि उनी चुपचाप त्यहाँ सभामा रहेको भए। छलफलको विषय पापको विषयमा थियो। उसको निश्चित खास विशेष पापको विषयमा थिएन। अमित्र, यसको निम्ति त्यहाँ मनोवैज्ञानिक परिभाषा प्रयोग गरिएको छ, जुनलाई हामी अङ्ग्रेजीमा गिल्टी कम्प्लेक्स, दोषी विवेक, निन्दित विवेक भन्दछौ। एकजना ख्रिस्टियन साइक्रिस्ट मनोचिकित्सकले मलाई भनिरहेका थिए, हामी सबैसँग गिल्टी कम्प्लेक्स, दोषी विवेक, निन्दित विवेक हुन्छ। यो हाम्रो दाहिने हात जतिकै हाम्रो एक अङ्ग यानि अंश हो। कोही पनि गिल्टी कम्प्लेक्स, दोषी विवेकबाट वञ्चित हुन सक्दैन। अनि उसले मलाई अर्को चाखलाग्दो कुरा के भने भने, हामी मनोचिकित्सक गिल्टी कम्प्लेक्स, दोषी विवेकलाई एक स्थानदेखि अर्को स्थानमा मात्र सार्न सक्छौ, तर हामी यसलाई पूर्ण रूपमा जरै समेत खत्तम गर्न कति पनि कहिले पनि सक्दैनौ। यहाँ दोस्रो खण्डमा भनिएको छ, तर धर्मी चाहिँ सिंह चाहिँ आँटिला हुन्छन्। यदि कुनै मानिस दोषी छैन भने उनी कतै पनि डराउँदैनन्, निडर भएर बोल्न सक्छन्। यदि उसको दिमाग, उसको मन दोषमुक्त यानि दोषबाट स्वतन्त्र छ भने उनी अरू मानिसहरूको मनहरू र विचारहरूको कति पनि डराउने छैन, किनकि उसलाई थाहा छ कि उनी बिल्कुलै सही छन्, उनको जीवन सही छ। त्यसकारण उसको बारेमा अरू मानिसले जस्तो सुकै किन नसोचस्, त्यसले कति पनि उसलाई असर गर्ने छैन। कसैले नदेखे तापनि दुष्ट मानिस भाग्छ, तर धर्मी चाहिँ सिंह जस्तै आँटिला हुन्छ। त्यसपछि नौ पद पढिदिन्छु। यहाँ यस प्रकार लेखिएको छ, व्यवस्था नमान्ने मानिसको प्रार्थना पनि घिनलाग्दा हुन्छन्। यहाँ उल्लेखित शब्द व्यवस्था परमेश्वरको वचन हो। यसले हरेक कुराको सम्मिलित गर्दछ जुन सुलेमानको समयसम्म लेखिसकिएका थिए, जस्तै पञ्चशास्त्र, जुन बाइबलका आरम्भका पाँच पुस्तकहरू हुन्, उत्पत्ति, प्रस्थान, लेवी, गन्ती र व्यवस्था, अनि यहोशु र धेरै भजनहरू। यहाँ परमेश्वरले भनिरहनु भएको कुरा चाहिँ अति नै धेरै महत्वपूर्ण छ। यदि तपाईँ चाहनुहुन्छ कि परमेश्वरले तपाईँको प्रार्थनाहरू सुन्नु भएको, तब तपाईँले सबभन्दा पहिले उहाँलाई सुन्नु पर्छ। उहाँले यो एकदम स्पष्ट पार्नु भएको छ। उहाँले दुष्ट मानिसहरूको, ईश्वरहीन मानिसहरूको प्रार्थनाहरूको कहिले पनि सुन्नुहुन्न। सुन्नु भए तापनि उहाँ त्यसको उत्तर दिनुहुन्न। मित्र, कष्ट, आपत, विपदको समयमा दुष्ट, ईश्वरहीन मानिसहरूको प्रार्थनाको उत्तर दिने, सुनाइ गरिने कुराको बारेमा कुरा गर्नु भावनात्मक बकवास हो। मैले एक धारावाहिक अङ्ग्रेजी टेली धारावाहिक फिल्म हेरिरहेको थिएँ। कथा यस प्रकारको थियो, एकजना मानिस अति नै धेरै दुष्ट, अति नै धेरै क्रूर, भ्रष्ट मानिस हुन्छ, अनि दुष्टता, क्रूरता उसको जीवनको एक भाग हो। अनि त्यो मानिस आफ्नो सानो छोरी र प्रिय पत्नीलाई छोडेर आफ्नो जीवन टाढाको सहरमा पापमा मोज मजामा बिताइरहेको हुन्छ। एक दिन उसको सानी छोरी साह्रै बिमारी परेको खबर उसले सुन्दछ र हतार हतार आफ्नो घरमा फर्की आउँछ। अनि सानी छोरी सिकिस्त बिमारी भएकोले गर्दा मृत्युशयमा हुन्छन्। अनि त्यसबेला तिनको त्यो दुष्ट, भ्रष्ट, क्रूर पिता तिनको छेउमा बसेर आँसुको धारासँग रुँदै प्रभुसँग प्रार्थना गर्दछन्, ताकि त्यो बिमारको स्थितिबाट छोरी चाँडै उठ्न सकुन्। अनि परमेश्वरले उसको उत्तर दिनुहुन्छ, र त्यो सानी केटी बाँच्दा छिन्। अमित्र, यो कथा सुन्दा हेर्दा हृदय स्पर्शको छैन र निश्चय नै यसले निश्चय नै दर्शकहरूको हृदयलाई पगालिदिन्छ। तर मित्र, यो प्रार्थना यथार्थतामा कति पनि शास्त्रीय आधारित छैन र कति पनि प्रासंगिक छैन। परमेश्वरले दुष्ट मानिसको प्रार्थनाको कति पनि सुन्नुहुन्न। उहाँ भन्नुहुन्छ कि उहाँ कति पनि त्यस्तारको प्रार्थनाको सुन्नुहुन्न। पहिलो पत्रुस 3:12 भन्छ, किनभने प्रभुको आँखा धर्मीहरूमाथि लागेको हुन्छन् र उहाँका कान उनीहरूका प्रार्थनाहरूतिर खुला भएका हुन्छन्। तर प्रभुको चेहरा, प्रभुको मुहार खराबी गर्नेहरूको विरुद्धमा हुन्छ। एकपल्ट म पढिदिन्छु, किनभने प्रभुका आँखा धर्मीहरूमाथि लागेका हुन्छन् र उहाँका कान उनीहरूका प्रार्थनाहरूतिर खुला भएका हुन्छन्, तर प्रभुको मुहार खराबी गर्नेहरूको विरुद्धमा हुन्छ। अनि यहाँ हितोपदेशमा यसले भन्छ, उसको प्रार्थना वास्तवमा परमेश्वरको निम्ति घिनलाग्दो हुन्छ। मित्र, यो कुरा हामीले बुझ्न आवश्यक छ। 10 भनिएको छ, जसले सिधा सादा मानिसलाई दुष्ट चालमा हिँड्न लोभ्याउँछ त्यो आफूले खनेको खाडलमा आफै पर्छ। यो परमेश्वरको यो संसारमा सञ्चालित व्यवस्था हो। तपाईँ यसको बार बार परमेश्वरको वचनमा उल्लेख भएको पाउनुहुनेछ। उदाहरणको निम्ति, दाऊदले उसको पापद्वारा आफ्नो परिवारमा, आफ्नो घरानामा र उसको आफ्नै जीवनमा कलङ्क ल्यायो। अनि 13 हामी देख्छौ, तिम्रा दोषहरू लुकायो भने तिम्रो उन्नति हुँदैन, तर स्वीकार गरेर ती छोड्यौ भने तिमीले कृपा दृष्टि पाउनेछौ। यो महान हितोपदेश मित्र, यस्तो देखिन्छ कि आज ख्रिस्टियनहरूको लागि आफ्ना पापहरूको छोपछाप गर्न कोसिस आम अभ्यास हो। तपाईँ प्राय जसो चर्चहरूमा पापका क्यान्सरहरूमा पट्टी लगाइएको देख्नुहुनेछ। मानिसहरू यसको बारेमा कुरा गर्न चाहँदैनन्। वास्तवमा तिनीहरू यसको अस्तित्वको बारेमा मान लिन स्वीकार गर्न चाहँदैनन्। मित्र, तिनीहरू यो सोच्न मन पराउँछन् कि तिनीहरू अति नै धेरै असल छन्। तर यहाँ हामीलाई भनिएको छ, स्वीकार गरेर ती छोड्यौ भने तिमीले कृपा दृष्टि पाउनेछौ। अनि यसको हामी नयाँ नियममा पनि देख्छौ। पहिलो युहन्ना 1:9 भन्छ, हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने हामीलाई हाम्रा पापहरू क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नका निम्ति उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। यसले सार्वजनिक पापको पश्चातापको बताउँदैन, त्यसको दर्शाउँदैन। पश्चाताप तपाईँ र प्रभु बीचको कुरो हो र पापको व्यवहार गरिनै पर्छ, त्यसको ठिकठाक गरिनै पर्छ, त्यसको कारवाही गरिनै पर्छ। तपाईँका मित्रहरूको सामने, तपाईँका पास्टरको सामने, तपाईँका परिवारको सामने पाप रहित देखा पर्न कोसिस अति नै ठूलो भूल हो। यदि तपाईँले पापको पश्चाताप गरेर आफ्नो पापको छोड्नु भए तपाईँले कृपा पाउनुहुनेछ। ओ, यो कस्तो अद्भुत कुरा छ। तिम्रा दोषहरू लुकायो भने तिम्रो उन्नति हुँदैन, तर स्वीकार गरेर ती छोड्यौ भने तिमीले कृपा दृष्टि पाउनेछौ भनेर यहाँ 13 हितोपदेशकार भन्छन्। अनि 14 हामी देख्छौ, परमप्रभुसँग सधैँ डराउने मानिस सुखी हुन्छ, तर मन कठोर भएको मानिस दुर्दशामा पर्छ। मित्र, यो नै परमप्रभुको भयमा हिँड्नुको मतलब हो, अर्थ हो। यो कुराको याद राखौं। हितोपदेश 9:10 भनिएको छ, परमप्रभुमा भय नै बुद्धिको आरम्भ हो। यसको अर्थ यो हो, हाम्रा हृदयहरू सधैँ हरेक समय, हरेक पल, हरेक क्षण परमेश्वरतिर खुला छन्, खुलस्त छन्। यो मन कठोर कथनको ठिक विपरीत हो। परमेश्वरमा भय राख्ने मानिस त्यो मानिस हो जसले परमेश्वरको वचन सुनिरहेको हुन्छ। उनी नै त्यो मानिस हुन् जो त्यस तरिकामा हिँड्न कोसिस गरिरहेको हुन्छ जुनले परमेश्वरलाई प्रसन्न गर्दछ। उनी परमेश्वरको सामने नम्रतामा दीनतामा हिँडिरहेको हुन्छ। उनी त्यस्तो मानिस हुन् जसले आफ्नो कमजोरीताको, आफ्नो दुर्बलताको र परमेश्वरमाथि आफ्नो पूर्ण भरोसा आश्रयको आवश्यकताको पहिचानमा ज्ञानमा हिँड्छ। यो नै परमप्रभुको भय बुद्धिको आरम्भ हो, कथनको अर्थ हो। म यहाँ रोकिएर यो भन्नै पर्छ कि मैले त्यस्ता पत्रहरू प्राप्त गर्छु जुनले भन्छ तपाईँले चर्च सदस्यहरूको दोषहरूको खाली औल्याउनु भएको छ र तपाईँले ती मानिसहरूको निम्ति आलोचना निन्दा दिनुभएको छ जो आज चर्चहरूमा छन्। के तपाईँसँग तिनीहरूको निम्ति कुनै उत्साहका वचन छैनन्? मित्र, म भनौँ म खालि परमेश्वरको वचनको मात्र प्रचार गर्न सिकाउन कोसिस गरिरहेको छु। हामी आज सत्य विश्वास त्यागको रहेका छौं। धेरै चर्चहरूका पास्टरहरू र प्रचारकहरूले चर्चका वर्तमान सत्य विश्वास त्यागको स्वीकार गर्न तेज छन्। मलाई थाहा छ हामीलाई उत्साहको आवश्यक छ, सान्त्वनाको आवश्यक छ र बाइबलसँग सत्य विश्वासीहरूको निम्ति उत्साह दिने सम्बन्धमा, सान्त्वना दिने सम्बन्धमा भन्ने अति नै धेरै धेरै कुराहरू छन्। म स्थानीय चर्चतिर तब मात्र ध्यान आकर्षण गर्दछु जब परमेश्वरका वचनले यो अति नै धेरै स्पष्ट बनाउँछ कि संकेत खालि ती मानिसहरूतिर मात्र बनाइएको छ जो खालि मुखको मात्र ख्रिस्टियन हुन्, जो खालि मुखले मात्र ख्रिस्टियन हुँ भनी दावी गर्दछन्, जो खालि बोक्रे ओठे ख्रिस्टियन मात्र हुन्। मलाई लाग्छ पूर्व चेतावनी पूर्व सुसञ्चित हुनु हो, यानि पूर्व तयारी हुनु हो। मित्र, पूर्व चेतावनी चाहिँ पूर्व सुसञ्चित हुनु हो, यानि पूर्व तयारी हुनु हो। चर्च भित्र वा बाहिरमा हुने धेरै मानिसहरू अति नै धेरै के ख्रिस्टियनहरूको जीवनमा हुने कुराहरू देखेर निरुत्साहित भएका छन् र यसले तिनीहरूलाई धर्मबाट भाग्न, विश्वासबाट हटिजान उत्प्रेरित गरिरहेको छ। एकजना विद्रोही जवान मानिसले मलाई भनिरहेका थिए, प्रचारक दाई, मैले धर्मको मेरो विश्वासको लतेइसकेको छु। मैले त्यस केटाको खास पृष्ठभूमि थाहा पाएँ। मलाई यो भनु मन लाग्यो, म तिमीलाई दोष दिदिन। मैले त्यो कुरा त्यस जवान मानिसलाई भन्न त सकिन। त्यसकारण मैले उनलाई यो भन्ने कोसिस गरे कि चर्चमा धेरै महान आत्मिक भक्त ईश्वरीय जनहरू पनि छन्, प्रभुको भय मान्ने जनहरू पनि छन्, प्रभुलाई माया गर्ने जनहरू पनि छन्, तिनी त्यहाँ हुन्छन् तिनीहरू, र उसले तिनीहरूको बारेमा ध्यान दिएका रहेनछन्। उसलाई त्यस्ता मानिसहरूको बारेमा त्यति थाहा रहेनछ। त्यहाँ कोही कोही आत्मिक भक्त मानिसहरू छन् जससँग तिनले अद्भुत संगति गर्न सक्थे, तर गलत ख्रिस्टियनहरूको जीवन ढाँचा, चालचलन, जीवन साक्षी देखेर त्यो जवान केटा विद्रोही बनेथे। अनि सधैँ गलत कुराको प्रभाव धेरै नै चाँडो हुन्छ र अति नै खराब खालको प्रभाव हुन्छ। 17 पदमा भनिएको छ, हत्याको अभियोग लागेको मानिसले पक्राउमा पर्छ भनी उम्कर्नलाई कुवामा हाम फाल्छ। कुनै मानिस जो चेतनापूर्ण अति नै महान भयानक अपराधको दोषी छन्, निश्चय नै उसले आफ्नो विवेकमा डरलाग्दो भयानक लोड, भारी बोझको बोकेको हुन्छ। प्राय गरी अन्तिमले यसले उसलाई आत्महत्या गर्न विश्वास गराउँछ। मतलब त्यो बोझ, त्यो भारीले उसलाई आखिरीमा आत्महत्या गर्न विवश गराउँछ, डोर्याउँछ। आज त्यहाँ धेरै त्यस्ता मामलाहरू आएका छन्। बाइबलबाट महान र मुख्य उदाहरण हो यहुदा इस्करियोती, जसले अति नै महान भयानक अपराध गरेको हुनाले त्यसलाई आत्महत्या गर्न डोरायो। त्यसले आखिरमा आत्महत्या गर्यो। अनि यहाँ भनिएको छ, हत्याको अभियोग लागेको मानिसले पक्राउमा पर्छ भनी उम्कनलाई कुवामा हाम फाल्छ। अनि 24 पदमा भनिएको छ, बाबु आमालाई लुटेर मैले केही अनर्थ गरेको छैन भन्नु साधारण डाकु भन्दा पनि खराब हो। मित्र, यहाँ हामी देख्छौ र कुनै जवान मानिसले सोच्न सक्ला, मेरो बाबुसँग जे जति धन सम्पत्ति छ त्यसको उत्तराधिकारी त म नै हुँ, त्यसकारण अहिले नै म त्यसको अलिकता लिनेछु उहाँबाट। परमेश्वर भन्नुहुन्छ यो अपराध हो। यसले आफ्ना दिनहरूका धार्मिक मानिसहरूलाई हपार्नुभयो, डाँट्नुभयो, किनभने तिनीहरूले सिकाउने गर्थे मती 15:5 कि जसले आफ्नो आमा बाबुलाई मबाट तपाईलाई जे फाइदा हुने थियो त्यो चाहिँ भेटी भएको छ भनी भन्ला, त्यो स्वतन्त्र हुनेछ। अर्को शब्दमा, जब कुनै मानिसले आफ्ना आमा बाबुलाई भन्ला मैले तपाईँहरूको निम्ति प्रयोगमा हुने कुरा परमेश्वरलाई अर्पण गरिसकेको छु, तब आमा बाबुहरूको आवश्यकताको लागि त्यसको प्रयोग हुने कुराहरूबाट तिनी मुक्त हुनेथे। अर्को शब्दमा, तिनीहरूलाई पालन पोषण गर्ने जुन खर्च कुराहरू छन् त्यसबाट मुक्त हुनेथे। यो प्रभु येशूले परमेश्वरको आज्ञाको ठिक विपरीत हो भनी घोषणा गर्नुभयो। देख्नुभयो, सम्बन्धको कारण, नातादारको कारण सहायता दिन अस्वीकार र इन्कार गर्न वा त्यस्तो केही कुरा लिन जुन वास्तवमा हाम्रो होइन त्यो गर्न अति नै सजिलो आसनी कुरा भएन र? के यो सजिलो भान भएन र? हाम्रा प्रभुले त्यस्ता कुराहरूलाई निन्दा गर्नुभयो। प्रभु आफ्नो वचन अध्ययनद्वारा हामी हरेकलाई आशिष दिउन्।
आदरणीय श्रोता, हामी तपाईँको पत्रको बाटो हेरिरहेका छौ, साथै यस कार्यक्रममा बजाएको कुनै गीत सुन्न चाहनुहुन्छ भने आज नै हामीलाई गीतको बोल सहित लेखी पठाउन हवस्, हामी तपाईँको नाम सहित सुनाइदिनेछौ। त एउटा कुरा, तपाईँले आफ्नो नाम र ठेगाना एकदमै राम्रोसँगले लेखी पठाउन हवस्। त ठेगाना लेख्न हवस्, कार्यक्रम मुक्तिको मार्ग, TWR पोस्ट बक्स नम्बर 3-2 बुटवल रूपेनदेही लुम्बिनी नेपाल। अनि भारतमा कार्यक्रम मुक्तिको मार्ग, TWR पोस्ट बक्स नम्बर 87 सिलीगुड़ी 73401। साथै तपाईँले हामीलाई इमेलद्वारा पनि पत्र पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो nepalittb@twr.in। हस्त श्रोता, यो गीतको साथै आजको कार्यक्रमबाट बिदा चाहन्छौ। नमस्कार।